مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ میں ہوں یاسمین جمیل۔ ہمارا یہ پروگرام نشر ہو رہا ہے پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر، اور دنیا بھر میں ہمارے سننے والوں کے لیے ہماری ویب سائٹ اردو voa.com پر، اور اردو voa کے فیس بک پیج پر جس کا لنک ہے facebook.com/voa اردو۔ آج ہم معاشرے کے ایک ایسے لوگوں کی آواز آپ تک پہنچا رہے ہیں جو نہ تو اپنے ارد گرد کی دنیا کی آواز سن سکتے ہیں اور نہ ہی بول کر اپنی بات ان تک پہنچا سکتے ہیں۔ سماعت اور گویائی سے محرومی انہیں کتنے مسائل سے دوچار کرتی ہے، کیا ان مسائل کو کوئی سن رہا ہے، اور اگر سن رہا ہے تو کیا ان کی آواز اور ان کے مسائل کو حل کرنے کے لیے کوشش ہو رہی ہے، اس پر بات کریں گے ہمارے ماہرین۔ لیکن پہلے ہم شکریہ ادا کریں گے فیس بک پر اپنے سننے والوں کا جو اس وقت فیس بک پر ہمارے ساتھ ہیں، اور کچھ دیر پہلے بھی ہمارے پرومو پر بھی ہمارے ساتھ تھے، اور عاصم خان، حسن ملک، حسین اقرار، راؤ مصطفیٰ، فرید خان کاکڑ، آپ سب نے کچھ مسائل بھی بھیجے ہیں، اور آپ نے ساتھ ساتھ یہ بھی کہا ہے کہ ہمیں جو ماہرین ہیں ان کے ایڈریسز چاہیے۔ تو پروگرام کے دوران سنیے گا، اور پروگرام کے بعد ہم کوشش کریں گے کہ فیس بک پر آپ کو آپ کے سوالوں کے جواب مل جائیں۔ ہمارے ساتھ شکریہ ادا کریں گے عدنان عباسی کا، شبنم زید کا، ظفر نیازی کا، نوشین فیصل، حضرت حسین نیاز سیال، ریحاب خان، نثار مہدی، قمر شہزاد، اسجد آوان، زریان خان، عثمان شمسی، سیف اللہ جان، شیخ وسیم، راجہ محمد، احمد خان بزدار، شیر خان بزدار، اشتیاق احمد یاد، فیاض کیانی، ذوالفقار شاز نیازی، سعید علی، ندیم اسحاق، اقبال شیخ، افضال سکردو، عاصم خان، شہزاد علی، منتھر علی، زونیا ڈول، صدام حسین، ساجد عباس، منتھر ارشد، اور بہت سے دوسرے، ان سب کا شکریہ ادا کرتے ہوئے آج کا پروگرام شروع کرتے ہیں۔ اور جیسا کہ ہم نے کہا کہ ہم آج سماعت اور گویائی سے محروم افراد کے لیے خصوصی پروگرام نشر کر رہے ہیں انٹرنیشنل ہیئرنگ ڈے کے حوالے سے، جو 3 مارچ کو منایا جاتا ہے۔ گفتگو کا آغاز ہم کریں گے، ہمارے ساتھ اس وقت موجود ہیں اسلام آباد سے اسپیشل افراد کے جو کی ماہر ہیں، فضائیہ میڈیکل کالج اسلام آباد کے ای این ٹی ڈپارٹمنٹ کی پروفیسر، اور پاکستان ایئر فورس ہاسپٹل اور معروف انٹرنیشنل ہاسپٹل اسلام آباد کی ای این ٹی کنسلٹنٹ اور ہیڈ اینڈ نیک کی سرجن ڈاکٹر طلعت نجیب اسلام آباد سے۔ السلام علیکم ڈاکٹر طلعت نجیب صاحبہ۔
جی وعلیکم السلام یاسمین،
بے حد شکریہ۔ ہمارے سننے والوں کو سب سے پہلے یہ بتائیے کہ اس وقت پاکستان میں جو سماعت اور گویائی سے محروم افراد ہیں ان کی کیا صورتحال ہے، ان کے علاج کی کیا صورتحال ہے؟
اچھا یاسمین، جو یہ ایک چیز میں آپ کو مینشن کر دوں کہ یہ جب ہم سنتے نہیں ہیں تو ود ان 2 ایئرس، پیدائش کے بعد 2 سال میں اسپیچ سینٹر ڈیولپ ہو جاتا ہے برین میں، تو 2 سال بہت امپورٹنٹ ہیں۔ اگر بچہ 2 سال میں سن نہیں رہا ہے تو یہ اسپیچ سینٹر ڈیولپ نہیں ہوگا، تو تھرو آؤٹ لائف وہ پھر دم یعنی کہ بولنا اور بولنے سے معذور ہو جائے گا۔ تو یہ 2 سال ہمیں ہمارے لیے بہت امپورٹنٹ ہے، تو اس میں ہی ہمیں یہ ڈائگنوز کرنا پڑتا ہے کہ یہ پیشنٹ بچہ سن رہا ہے یا نہیں سن رہا۔ ٹھیک ہے، تو اب ہمارے پاس جو یہ ہم اگر دیکھتے ہیں تو 9 ملین پاپولیشن پاکستان کی کسی نہ کسی قسم کے ہیئرنگ لاس میں انوالو ہے۔ اب بچوں کو اگر دیکھتے ہیں تو ہم اسیسمنٹ ہماری یہ ہوتی ہے کہ جو بچے اسکول جوائن کر رہے ہیں اسپیشل اسکول، اس میں جب ہم نے تھوڑا سا ریسرچ کی تو ٹوٹل پاپولیشن جو ٹوٹل لاس ہیئرنگ لاس کے چلڈرن ہیں ان میں سے صرف 5% رپورٹ کرتے ہیں کہ جو اسکول جوائن کرتے ہیں، یعنی جو کسی قسم کا ٹریٹمنٹ لیتے ہیں، باقی اس ٹریٹمنٹ سے محروم رہتے ہیں۔
ٹھیک، تو یہ صورتحال ہے، اور اس پر مزید بھی ہم بات کریں گے، لیکن ہم بات کریں گے اس وقت کیپٹل ہاسپٹل اسلام آباد کے ای این ٹی سرجن ڈاکٹر جواد احمد، جن کے ہاسپٹل میں پاکستان اور دنیا بھر کے ملکوں سے سماعت کے نقائص سے متعلق مریضوں کو کوکلیا امپلانٹ کیا جاتا ہے، یعنی ان کے سماعت کو واپس لانے کے لیے سرجری کی جاتی ہے۔ تو ہم بات کریں گے ڈاکٹر جواد احمد آپ سے، کچھ بتائیے کہ اس وقت سرجری کی کیا صورتحال ہے، اور کیا سرجری کے بعد جو بالکل سماعت سے محروم لوگ ہوتے ہیں وہ بالکل کلیئرلی سننے لگتے ہیں؟ جی ڈاکٹر جواد،
جی بالکل، جی پاکستان میں، جی پاکستان میں اس وقت 1.6 per 1000، ڈبلیو ایچ او کی رپورٹ ہے جی 2013 کی، 1.6 per 1000 پاپولیشن ہے جو مختلف قسم کے سنائی کے مسائل سے دوچار ہے۔ ان کا جو 20% ہے وہ پروفاؤنڈ لاس ہے۔ پروفاؤنڈ لاس کا مطلب یہ ہے کہ ان کا 90% ہیئرنگ لاس ہے، और इस हेयरिंग लॉस के साथ ये बच्चे आवाज डेवलप नहीं कर सकते हैं। हम इनका ऑपरेट करते हैं, हमारे हॉस्पिटल में 300 से ज्यादा बच्चों का ये ऑपरेट किए जा चुके हैं। ये पिछले 4 साल पहले ये एक सेंटर कायम किया गया था जो उस वक्त पूरे मुल्क को कैटर करता है, मतलब चाइना बॉर्डर से लेके कोयटा के आखिरी कोने तक, वहां तक बलोचिस्तान बॉर्डर तक ही जाता है और पूरे पाकिस्तान से यहाँ पे लोग आते हैं और ऑपरेट करते हैं। इसके अलावा बाहर के मुल्कों से भी आते हैं लोग जाके ऑपरेट करवाते हैं। की वजह ये कि यहाँ पे सर्जरी कॉस्ट कम है और एक बड़े मुनासिब अमाउंट में इनका ऑपरेट कर दिया जाता है। ये छोटे बच्चे होते हैं, इसमें 3 किस्म के हम ग्रुप्स बनाते हैं। एक वो जो बेस्ट उसमें जो उम्र होती है वो 1 से 3 साल और दूसरा ग्रुप 3 से 5 साल होता है। 1 से 3 साल के दरम्यान में अगर बच्चे की सही तरह तशखीस हो जाए कि बच्चा सुन नहीं रहा और उसका और कुदरती तौर पर उसका सुनाई का निजाम नहीं बना हुआ, तो हम इसमें कॉकलेट इम्प्लांट करते हैं। ये इम्प्लांट कान के 3 हिस्से होते हैं, बैरोनी, दरम्यान वाला और अंदर वाला। अंदर वाले कान से एक नर्व निकलती है जो ब्रेन तक जाती है, तो अंदर वाले कान और नर्व के दरम्यान एक जंक्शन होता है, उसमें एक प्रॉब्लम होता है, तो हम एक इम्प्लांट कान के अंदर फिट किया जाता है जिसकी केबल को हम इस ज्वाइंट के साथ जोड़ देते हैं। इससे जो बाहर की आवाजें होती हैं वो डायरेक्ट ब्रेन तक जाती हैं, उससे फिर ब्रेन का जो हिस्सा होता है मखसूस का हिस्सा वो एक्टिवेट होता है और फिर बच्चा सुनता है और सुनता है तो बोलता है। इसमें बेस्ट उम्र यही होती है कि 3 साल से पहले पहले ऑपरेशन कर दिया जाए, तो इसमें और नॉर्मल बच्चे में 90% सेम रिजल्ट्स मिल जाते हैं, सेम बच्चा स्पीच डेवलप करता है।
5 साल
के बाद ब्रेन आस्ते आस्ते वीक होना शुरू हो जाता है।
जी डॉक्टर जवाब साहब, हम मजीद तफसील से भी बात करेंगे। जी डॉक्टर जवाब साहब, हम आपसे मज़ीद तफसील से भी सवाल करेंगे, लेकिन इस वक्त हमारा प्रोग्राम फेसबुक पर लाइव जा रहा है तो हम कोशिश कर रहे हैं कि हम कुछ अपने तमाम जो गेस्ट हैं उनको इंट्रोड्यूस करा दें। पाकिस्तान एयरफोर्स हॉस्पिटल इस्लामाबाद के ऑडियोलॉजिस्ट आदिल मुनीर हमारे साथ इस वक्त मौजूद हैं, तो उनसे हम पूछते हैं कि जब आप सर्जरी कर चुके हैं या ऐसे लोग जो समाज से महरूम हैं उनके लिए ऑडियोलॉजिस्ट का क्या किरदार होता है। जी आदिल मुनीर साहब।
जी ऐसा है कि ऑडियोलॉजिस्ट जो डायग्नोस में पहले हेल्प करता है विद हेल्प ऑफ ईएनटी सर्जन, जो ईएनटी सर्जन है वो रेफर करते हैं डायग्नोस के लिए, टेस्ट परफॉर्म किए जाते हैं डिफरेंट, जिसमें बीरा एक टेस्ट है, ऑटोकुस्टिक एमिशन है, फिर एएसएसआर टेस्ट है, इसके मुताबिक हम तशखीस करते हैं हेयरिंग लॉस कितना है और उसकी क्या फर्दर इलाज होना चाहिए। फिर इसके बाद जब जिस तरह डॉक्टर जवाद ने कहा कि परफॉर्म हेयरिंग लॉस के लिए बच्चे होते हैं जो नॉर्मल ट्रेडिशनल हेयरिंग एड से रिस्पॉन्स नहीं कर सकते, उनको फिर एक कॉकलियर इम्प्लांट के लिए कंसीडर किया जाता है। आइडियल उम्र जिस तरह 3 साल से कम होती है उससे पहले ये कर दिया जाए तो ये बच्चे बिल्कुल नॉर्मल, तकरीबन नॉर्मल की तरह डेवलप कर लेते हैं। तो इसमें ऐसा है कि जब कॉकलियर इम्प्लांट हो जाता है, ईएनटी सर्जन इम्प्लांट कर देते हैं, उसके बाद ऑडियोलॉजिस्ट जो है वो उसकी मैपिंग करते हैं, प्रोग्रामिंग जो इम्प्लांट है वो जस्ट वन टाइम थिंग ही है, उसके बाद उसकी प्रोग्रामिंग उसकी सेटिंग साथ साथ चलती रहती है।
तो उसके बाद फिर वक्त ये जी, तो आपका काम यहाँ पर ख़त्म होता है कि आप एसेस कर लेते हैं कि इसमें किस हद तक इसकी समाज जो है वापस आ चुकी है और उसको किस हद तक थेरेपी की ज़रूरत है, और उसके बाद स्पीच थेरेपिस्ट की बारी आती है। हमारे साथ आमना सैफ पीएफ हॉस्पिटल इस्लामाबाद की अगर मौजूद हैं तो हम उनसे बात करते हैं, लेकिन अगर वो मौजूद नहीं है तो हम अपने सुनने वालों को बता दें कि इस वक्त हमारे साथ समात और गोयाई से महरूम लोगों की मदद से मुतालिक जो गवर्नमेंट का डिपार्टमेंट है उसके सिंध के वज़ीर आला के खसूसी जो मुशीर हैं वो भी हमारे साथ मौजूद हैं, सैयद कासिम नवीद कमर जो वज़ीर आला सिंध के खसूसी मुआविन हैं स्पेशल अफराद की उमूर से मुतालिक। अस्सलाम वालेकुम सैयद कासिम नवीद कमर साहब।
जी अस्सलाम वालेकुम यास्मीन।
तो आपसे बड़ी तफसील से बात हो रही है और बहुत सारे लोग इस वक्त हम आपसे बात करना चाह रहे हैं, लेकिन आप इस वक्त मुख्तसरन हमारे सुनने वालों को ये बताइए कि पाकिस्तान की मौजूदा हुकूमत इस वक्त क्या कर रही है ऐसे लोगों के लिए जो समात या गोयाई से महरूम हैं।
मैं आपको थोड़ा बहुत बताते चलूँ कि पाकिस्तान तो नहीं लेकिन सिंध गवर्नमेंट ने अभी रिसेंटली हमने एक लॉ पास किया है जो अभी इम्प्लीमेंटेशन में है, जिसमें बहुत सारी जो एम्पावरमेंट की बातें हैं, जो राइट्स की प्रोटेक्शन है फॉर ऑल डिफरेंटली एबल्ड पीपल, सिर्फ गोयाई से महरूम अफराद नहीं है लेकिन सारी जो लोग डिसेबिलिटीज के साथ रह रहे हैं। अब एक तरीका तो ये है कि जैसे आपने पहले डॉक्टर साहब से भी बात की एंड एवरीबडी एल्स के उनकी ट्रीटमेंट का, कि इफ दे कैन बी ट्रीटेड विद समथिंग लाइक अ कॉक्लियर इम्प्लांट, जो बहुत यूजुअली तो काफी महंगा प्रोसीजर होता है, एंड आई बी वेरी इंटरेस्टेड टू नो कि इस्लामाबाद में अभी जो कर रहे हैं हॉस्पिटल में, हाउ मच इट एक्चुअली कॉस्ट. लेकिन एक इंसान जो उस डिसेबिलिटी के साथ रह रहा है, जिसको अपनी जिंदगी बसर करनी है, उनके लिए, उनकी एम्प्लॉयमेंट के लिए हम काफी कुछ कर रहे हैं. हमने 5% कोटा, जो अभी पाकिस्तान में सबसे हाईएस्ट एक मुकद्दस किया हुआ है, कि प्राइवेट एंड पब्लिक सेक्टर दोनों में एम्प्लॉयमेंट हम क्रिएट करें और उसमें डिफरेंट एबल्ड लोगों को एडजस्ट करें. सिंध में वी वर वेरी सक्सेसफुल इन पासिंग अ लॉ ताकि हम हमारे जो हियरिंग इम्पेयर्ड दोस्त हैं उनको ड्राइवर्स लाइसेंस मिल सके, ताकि अपने रोजगार के लिए वो कर सकते हैं, अपने मोबिलिटी वो इम्प्रूव कर सकते हैं. तो इस टाइप की चीजें हम कर रहे हैं कि उनको ज्यादा एम्पावर कर सके और सोशली इंटीग्रेट कर सकें और भी ज्यादा.
ठीक, तो इसके अलावा जो सोशली आप उनको फाल बनाने के लिए कोशिशें कर रहे हैं, उस पर भी हम बात करेंगे. सैयद कासिम नवीद कमर साहब, आप हमारे साथ रहिए और हम अपने उन सुने हमारे साथ अगर मौजूद हैं आमना सैफ, तो हम चाहेंगे कि हम उनसे भी बात कर लें. हम अपने प्रोड्यूसर से पूछेंगे कि आमना सैफ हमारे साथ मौजूद हैं. जी आमना सैफ, अब आपकी बारी आती है. हमने अभी बात की थी कि जब ऑडियोलॉजिस्ट का काम ख़त्म हो जाता है, जब वो एसेस कर लेता है कि कितना समाज से महरूम है कोई शख्स, तो उसके बाद फिर आपका काम शुरू होता है. आप ये बताती हैं कि उसको बोलना सिखाती हैं, तो वो बताइए कि क्या रोल होता है आपका उस वक्त.
जी जी, अस्सलाम वालेकुम. स्पीच थेरेपिस्ट का बेसिकली बच्चों की कम्युनिकेशन पे रोल होता है. उन्होंने बच्चों की कम्युनिकेशन को डेवलप करना होता है, उसमें उनकी एक्सप्रेसिव लैंग्वेज स्किल्स आ जाती हैं, उनकी रिसेप्टिव लैंग्वेज स्किल्स आ जाती हैं. अगर बच्चा हेयरिंग इम्पेयर्ड है तो इसके साइन लैंग्वेज पे भी काम होता है, और इसके बच्चे की बेसिकली एक्सप्रेसिव लैंग्वेज स्किल्स को डेवलप करते हैं. इसके लिए उनके लिए मुख्तलिफ कार्ड यूज किए जाते हैं. देखा जाता है कि बच्चा किस लेवल पे है, साइन लैंग्वेज पे है, विजुअल चीज के साथ काम कर रहा है. अगर इसमें कॉक्लियम प्लान के पेशेंट आते हैं, उनके हम लोग उनके पोस्ट ऑफ केसेस देखते हैं कि जब उनका इम्प्लांट हो जाता है, उसके बाद बच्चों की जो एक्सप्रेसिव लैंग्वेज और रिसेप्टिव लैंग्वेज के उससे काम करते हैं.
तो ये आपका काम शुरू हो जाता है स्पीच थेरेपिस्ट का, और स्पीच थेरेपिस्ट के बाद एक और रोल जो कि पहले भी होता है और बाद में भी होता है, वो है साइन लैंग्वेज का. तो हमारे साथ इस वक्त मौजूद है डेफ टॉक में साइन लैंग्वेज जबान की जो एक सर्टिफाइड ट्रेनर है, और मुतरजिम है ममूना बशीर, जिनका इदारा एक ऐप बना चुका है जिसमें जिसकी मदद से कोई भी समात और गोयाई से महरूम शख्स दुनिया में कहीं भी हो, वो एक मुतरजिम हासिल कर सकता है एक क्लिक के साथ. तो ममूना बशीर, बताइए कि क्या कर रहा है आपका इदारा और ये सहूलत क्या है.
अस्सलाम वालेकुम यास्मीन साहिबा, बहुत शुक्रिया पहले तो प्रोग्राम में दावत देने का. और डेफ टॉक ऑर्गेनाइजेशन है जो कि ऑनलाइन साइन लैंग्वेज इंटरप्रिटेशन सर्विसेज प्रोवाइड कर रही है डेफ यूजर्स को. जब किसी डेफ पर्सन को साइन लैंग्वेज इंटरप्रेटर की जरूरत होती है, तो वो उस मोबाइल एप्लीकेशन के थ्रू रिक्वेस्ट करता है साइन लैंग्वेज इंटरप्रेटर के लिए. और जो भी हमारे साथ साइन लैंग्वेज इंटरप्रेटर्स अभी पूरे पाकिस्तान से ऑन बोर्ड हैं, वो कॉल एक्सेप्ट करते हैं और उस बच्चे को सर्विसेज प्रोवाइड करते हैं. वो डेफ बच्चा चाहे कोई मेडिकल सर्विसेज लेना चाह रहा है, या वो किसी जॉब इंटरव्यू में बैठा हुआ है, या वो किसी होटल में या किसी कॉन्फ्रेंस में, तो उस चीज में जो है वो फिजिकल इंटरप्रिटेशन की जरूरत नहीं पड़ती कि फिजिकल इंटरप्रेटर की कॉस्ट इन्वॉल्व हो और ये सब चीजें.
ठीक, तो ये आपसे भी तफसील से बात करेंगे. पीएफ हॉस्पिटल इस्लामाबाद में आप एक स्पीच थेरेपिस्ट हैं आमना सैफ साहबा. डॉक्टर सैयद इकराम कराची में खसूसी बच्चों के एक बड़े तालीमी इदारे में ऑडियोलॉजिस्ट हैं, तो उनको भी शामिल करते हैं. सैयद इकराम साहब, कुछ बताइए कि आपका क्या रोल है तालीमी जो जो ऐसे बच्चे हैं उनके इदारों में, आप ऑडियोलॉजिस्ट के तौर पर क्या काम करते हैं.
जी अस्सलाम वालेकुम यासीन,
कराची में है आप, कराची
करने का.
जी जी,
ये आवाज आ रही है?
जी बिल्कुल आ रही है. जी जल्दी से.
जी जी, तो बेसिकली ऑडियोलॉजिस्ट के जो रोल है वो दो प्राइमरी रीजन मेन रोल होते हैं. एक तो हॉस्पिटल में होता है, यानी जो मेडिकल रोल्स आप देखो कह सकते हैं, और दूसरा इम्पोर्टेंट अहम किरदार है वो तालीमी इदारों में है. और तालीमी इदारों में ये होता है कि एट द टाइम ऑफ एडमिशन इट इज वेरी इंपॉर्टेंट कि जो हियरिंग इम्पोर्टेंट बच्चे हियरिंग इम्पेयर्ड बच्चे हैं उनकी जो है हियरिंग असेसमेंट की जाए, यानी उनको देखा जाए कि वो जो उनकी डेफनेस है वो किस डिग्री की और किस टाइप की है. तो उसकी बेसिस पे टाइम ऑफ एडमिशन यानी दाखिले के वक्त उनकी जो है असेसमेंट की जाती है, उसके बाद ये बहुत जरूरी है कि उनकी रेगुलर बेसिस पे ईयरली या आफ्टर एवरी टू ईयर्स या एज पर नीड बेसिस उनके असेसमेंट जारी रहे, सिर्फ एक दफा ना हो. ये तालीमी इदारों में बहुत जरूरी होता है. उसी के बेसिस पे फिर उनको ये रिकमेंड किया जाता है कि उनकी स्पीच थेरेपी कितनी फ्रिक्वेंटली होनी चाहिए और हियरिंग एड्स के हवाले से भी उनको सपोर्ट फ्राहम की जाती है.
बेहद शुक्रिया.
बेसिकली ये है एजुकेशनल सेंटर में ऑडियोलॉजिस्ट का रोल.
बेहद शुक्रिया आपका डॉक्टर सईद इकराम साहब. आप कराची से हमारे साथ थे और इसके साथ ही हम अपने फेसबुक के जो व्यूअर्स हैं उनको खुदा हाफिज़ कहते हैं. वॉइस ऑफ अमेरिका वाशिंगटन से फेसबुक से हमारा प्रोग्राम अब ख़त्म हो रहा है, लेकिन हमारा ये प्रोग्राम जारी है रेडियो पर और हमारी वेबसाइट urduvoa.com पर, जिसमें आप इसका बाकी हिस्सा भी सुन सकेंगे. तो उन सबको खुदा हाफिज़ कहते हैं और अपने उन तमाम सुनने वालों को जिन्होंने फेसबुक पर कुछ सवाल पोस्ट किए हैं हमारे मेहमानों के लिए, उनके जवाब हम प्रोग्राम के दौरान भी देने की कोशिश करेंगे और प्रोग्राम के बाद भी फेसबुक पर ही उनके सवालों के जवाब और उनका जो भी राय होगी उस पर तबसरा करेंगे. तो उन सबको हम खुदा हाफिज़ कहते हुए एक छोटा सा ब्रेक लेते हैं, जिसके बाद हम रेडियो पर और वेब पर अपना प्रोग्राम जारी रखेंगे. खुदा हाफिज़.
वीओए उर्दू अब आपके हाथ में. पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए. दूर जाने की जरूरत नहीं. वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है. वीओए उर्दू अब आपके हाथ में.
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल हम गुफ्तगु कर रहे हैं स्पेशल अफराद की बहबूद के बारे में, पाकिस्तान की हुकूमत और गैर सरकारी इदारों की कोशिशों के बारे में. हमारे साथ इस वक्त मौजूद हैं स्पेशल अफराद की बहबूद से मुतालिक वज़ीर आला सिंध के खसूसी मुआविन सैयद कासिम नवीद कमर, फ़ज़ाइया मेडिकल कॉलेज इस्लामाबाद के ENT डिपार्टमेंट की प्रोफेसर और हेड एंड नेक की सर्जन डॉक्टर तलत नजीब, कैपिटल हॉस्पिटल इस्लामाबाद के ENT सर्जन डॉक्टर जवाद अहमद, PF हॉस्पिटल इस्लामाबाद के ऑडियोलॉजिस्ट आदिल मुनीर, कराची के खसूसी बच्चों के एक बड़े तालीमी इदारे के ऑडियोलॉजिस्ट डॉक्टर सैयद इकराम और PAF हॉस्पिटल इस्लामाबाद की स्पीच थेरेपिस्ट आमना सैफ, और इन सब के साथ हमारे साथ मौजूद हैं डेफ टॉक में साइन लैंग्वेज की ट्रेनर और मुतरजिम ममूना बशीर भी. तो एक बार फिर हम गुफ्तगू में शामिल करेंगे फ़ज़ाइया मेडिकल कॉलेज इस्लामाबाद के ENT डिपार्टमेंट के प्रोफेसर और हेड एंड नेक की सर्जन डॉक्टर तलत नजीब को. तलत नजीब साहिबा, बताइए हमारे सुनने वालों को तफसील से कि पाकिस्तान में जो आपने बताया कि मुख्तलिफ किस्म की समाज से महरूमी होती है, तो उनकी जो कितनी अकसाम हैं और किस मरहले पर किस किस्म का इलाज करना ज़रूरी होता है.
जी, थैंक यू यास्मीन. अच्छा, इसमें हम अगर हम हियरिंग लॉस को हम देखते हैं तो हम इसे दो में डिवाइड करते हैं. एक होता है कंडक्टिव हियरिंग लॉस और एक होता है सेंसी न्यूरल हियरिंग लॉस. कंडक्टिव हियरिंग लॉस रिपेयरेबल होता है, जिसके लिए हम कोई सर्जरी भी कर सकते हैं, कोई उसका मेडिकल कॉज है उसे हम ट्रीट कर सकते हैं. लेकिन जो सेंसी न्यूरल हियरिंग लॉस है, जिसका ब्रेन से कनेक्शन होता है, जो हमारे इनर ईयर से रिलेटेड होता है, उसका कनेक्शन ब्रेन से होता है, इसमें कोई डैमेज हो जाए तो सिवाय कॉकलियर इम्प्लांट के इसका कोई हल नहीं. अगर तो लॉस 90 डेसिबल से कम है तो उसमें हम हियरिंग एड एडवाइस कर सकते हैं, लेकिन अगर लॉस 90 डेसिबल से ज्यादा है तो उसके लिए फिर हमें.
जी,
हेलो.
जी जी, आपको हमारी आवाज आ रही है.
जी जी, आवाज आ रही है.
जी बिल्कुल आ रही. बोलिए, आप बोलिए.
जी, तो जो इनर लॉस, इनर ईयर का लॉस है जो नर्व से और हेयर सेल से रिलेटेड है, उसके लिए ट्रीटमेंट अगर 90 डेसिबल से ज्यादा है तो सिवाय कॉकलियर इम्प्लांट के हम कोई ट्रीटमेंट पेशेंट को नहीं दे सकते. अगर लॉस उससे कम है तो उसके लिए हम फिर हियरिंग एड भी एडवाइस कर सकते हैं. अब ये हियरिंग लॉस कुछ बच्चों में ज्यादा कॉमन है और कुछ एडल्ट. अगर हम इसे देखें तो ये कॉजेज इसके पैदाइश से पहले ही शुरू हो जाते हैं. कुछ कॉजेज जो माँ में होते हैं वो बच्चों से रिलेटेड बच्चों में भी आ जाते हैं. इन्हें हम कहते हैं कंजेनिटल कॉजेज, जो ज्यादातर कजन मैरिजेस जो होती हैं उससे ये ट्रांसमिट होता है और बच्चों में भी वो हियरिंग लॉस आ जाता है. और कुछ ऐसी डिजीजेज हैं जो ड्यूरिंग प्रेगनेंसी अगर पेशेंट को हो रही है, जिसे हम कहते हैं टॉर्च इन्फेक्शन, जिसमें जर्मन मीजल बहुत कॉमन है और जिसकी वैक्सीनेशन भी अवेलेबल है. हेलो, तो अगर ये इन्फेक्शन मदर को हो जाए तो बच्चे में हियरिंग लॉस डेवलप हो जाता है. कुछ ऐसी मेडिसिन जो प्रेगनेंसी में मदर को नहीं लेनी चाहिए और वो ले रही है, तो उसके साइड इफेक्ट ऑटो टॉक्सिसिटी डेवलप करते हैं जिसमें बच्चे में हेयरिंग लॉस आ जाता है। ये भी देखा गया है कि जो मदर स्मोकिंग करती हैं अल्कोहल इनटेक से बच्चों में हेयरिंग लॉस आ सकता है। तो ये सारी प्रिवेंटेबल कॉजेज हैं जो कि हम प्रिवेंट कर सकते हैं। फिर इसके बाद कॉजेज वो शुरू होती हैं जो पैदाइश के दौरान अगर कोई प्रोलॉन्ग लेबर हो गई है उसमें ये हेयरिंग लॉस हो सकता है, या प्री मेच्योर लेबर हो गई है उसमें ये डेवलप नहीं हो सकते हेयर सेल, तो उसमें भी बच्चों में हेयरिंग लॉस हो जाता है। या अगर प्री मेच्योर लेबर है और बच्चों को कोई ऐसे इंजेक्शन लगे हैं जिसको हम कहते हैं जेंटामाइसिन या ऑटोटॉक्सिक ड्रग्स जो कि कोई इन्फेक्शन को कंट्रोल करने के लिए यूजली लगाए जाते हैं, उससे ये हेयर सेल डैमेज हो जाते हैं, उसे हम ऑटोटॉक्सिसिटी कहते हैं
जी।
फिर इन्हीं बच्चों को अगर हम इंक्यूबेटर में, अगर आप देखें तो इंक्यूबेटर जो कि एक लाइफ सेविंग स्पेस भी होती है, लेकिन उसका उसमें इस कदर नॉइज होता है कि उन बच्चों में ये नॉइज इंड्यूस्ड हेयरिंग लॉस भी डेवलप हो सकता है।
तो ये सारी चीजें जी, लेकिन जाहिर है कि वजूहात तो बेशुमार हो सकती हैं और इस वक्त हम चाहेंगे कि वजूहात से ज्यादा हम इस पर रोशनी डालें कि इनके इलाज की क्या सूरत हाल है और क्या प्रिवेंटिव मेजर्स क्या हैं, उस पर आप क्या कहेंगी?
जी, प्रिवेंटिव मेजर तो यही है कि अगर तो एक फैमिली में रन कर रही है कंजेनिटल डिजीज कोई जिसकी वजह से हियरिंग लॉस हो रहा है तो कजन मैरिजेस को अवॉइड करें, प्रेगनेंसी में कम से कम मेडिसिन लें, और कुछ मेडिसिन जो कि ऑटोटॉक्सिसिटी करती हैं उसको आप पेशेंट में वो यूज ना करें, उनके ऑल्टरनेटिव जो मेडिसिन अवेलेबल हैं वो यूज करें। और कुछ कॉजेज जो कि बैरूनी कान और मिडल ईयर में जो डिजीजेज हैं उनको हम मेडिसिन से भी ट्रीट कर सकते हैं और सर्जरी से भी ट्रीट कर सकते हैं। उनकी डायग्नोसिस बहुत इंपॉर्टेंट है। ये आप जैसे ही आपको लगता है कि आपका बच्चा सुन नहीं रहा है तो आप जरूर किसी ENT कंसल्टेंट के पास जाएं और उसकी हेयरिंग असेसमेंट कराएं। अगर तो कॉज बाहर वाले कान में और मिडल ईयर या दरमियानी कान में है तो उसका इलाज उसी वक्त मुमकिन है मेडिसिन से या सर्जरी से, उसी वक्त मुमकिन है। लेकिन अगर कोई इनर ईयर का प्रॉब्लम है तो वो कंसल्टेंट आपको बता देगा कि इसका एक ही हल है जो कि कॉक्लियर इम्प्लांट है। लेकिन कुछ बीमारियां जो मेडिसिन से ट्रीट हो सकती हैं वो उसी वक्त ठीक भी हो सकती हैं, तो इसलिए ENT कंसल्टेशन बहुत जरूरी है। अगर आप फील कर रहे हैं कि आपका बच्चा किसी शोर वाली आवाज पे भी आराम से सो रहा है तो इसका मतलब है कि उसे जरूर कोई हियरिंग लॉस है, या आप पीछे से उसे आवाज दे रहे हैं वो नहीं रिस्पॉन्ड कर रहा तो फिर आपको हियरिंग असेसमेंट बहुत जरूरी है।
बेहद शुक्रिया डॉक्टर तलत नजीब साहबा। और आपने जैसा कि बताया कि हमने अपने सुनने वालों को बहुत अरसे पहले बता रहे थे कि कॉर्निया जो है वो लगाया जाता है जो नाबीना लोग होते हैं, लेकिन ये हमारे सुनने वालों को शायद कम मालूम हो कि कॉकलिया भी इम्प्लांट हो रहा है और पाकिस्तान में इस क्वालिटी का इम्प्लांट हो रहा है और बहुत कम कीमत पर बहुत सस्ते तरीके से इम्प्लांट हो रहा है, बल्कि बाज़ औक़ात फ्री भी इम्प्लांट किया जा रहा है। पाकिस्तान एयरफोर्स हॉस्पिटल इस्लामाबाद के जो हमारे पास ऑडियोलॉजिस्ट हैं वो हमारे साथ मौजूद हैं और हमारे साथ जवाद अहमद मौजूद हैं, डॉक्टर जवाद अहमद जो कैपिटल हॉस्पिटल इस्लामाबाद की ENT सर्जन हैं। तो उनको एक बार फिर जवाद साहब आपको शामिल करते हैं, कुछ बताइए हमारे सुनने वालों को कितनी लागत आती है अगर कोई बच्चा, या और पहले तो ये बताइए कि सिर्फ बच्चों का इलाज कॉकलिया इम्प्लांट हो सकता है या बड़ों का भी हो सकता है, और अगर बड़ों का हो सकता है या बच्चों का हो सकता है तो कितनी लागत आती है, और आपके हॉस्पिटल में क्या क्या सहूलियात फराहम की जाती हैं ऐसे अफराद को सर्जरी के हवाले से? जी डॉक्टर जवाद साहब
शुक्रिया। तो पैसे तले से तो बड़ा तफसील के साथ आपको बता दिया होगा इसकी वजूहात के बारे में। एक्चुअली हम उन मरीजों को तीन ग्रुप में तकसीम करते हैं। एक हम कहते हैं प्रीलिंगुअल, मतलब जिन्होंने पैदाइशी तौर पे ना सुना होता है ना बोल रहे होते हैं, हम उसको प्रीलिंगुअल ग्रुप कहते हैं। एक ग्रुप होता है लिंगुअल ग्रुप, ये वो ग्रुप होता है जिसमें ये वो ग्रुप जिन्होंने सुना तो नहीं होता, पैदाइशी तौर पे सुनाई तो नहीं होती, मगर वो स्पीच थेरेपी से या वालदैन की तबीयत की वजह से आवाज डेवलप कर जाते हैं, इनको हम यूजली 15 साल से पहले पहले ऑपरेट कर रहे होते हैं। और तीसरा ग्रुप वो होता है जिसको हम पोस्ट लिंगुअल कहते हैं। पोस्ट लिंगुअल का मतलब ये है कि वो बिल्कुल नॉर्मल थे, नॉर्मल बोलते थे, नॉर्मल सुनते थे, मगर वो किसी वजह से उनकी सुनाई चली गई। इसमें कोई एज लिमिट नहीं है, हम बच्चों में भी, बड़ों में भी, और बहुत बड़ों में भी या बूढ़ों में भी ऑपरेट करते हैं। मैक्सिमम हमने 80 ईयर से भी लोगों को ऑपरेट किया हुआ है। तो ये तीन ग्रुप्स में हम तकसीम करते हैं और फिर तीनों ग्रुप्स में ऑपरेट हम कर रहे होते हैं।
इस कैपिटल हॉस्पिटल में एक ऑर्टरी इम्प्लांट सेंटर के नाम से एक सेंटर कायम है, इसमें तमाम बच्चों की तशखीस की जाती है। मखसूस दिन है हमारा बुध और जुमे वाले दिन, पूरे पाकिस्तान से बच्चे आते हैं, लोग आते हैं, ये बड़े आते हैं जो यहाँ पर रेफर होते हैं। हम उन बच्चों का सबसे पहले इनका एक हेयरिंग टेस्ट करवाते हैं, तशखीस की जाती है कि इनका 90% लॉस है या नहीं है, सीटी स्कैन हमारे ही होता है, वो एक ही छत के नीचे हमारे हॉस्टल में ये सहूलत मौजूद है।
ठीक है, और आपने बताया था प्रोग्राम से पहले, आपने बताया था कि ये वाहिद सेंटर है पाकिस्तान में जो कॉकलिया इम्प्लांट कर रहा है।
जी देखिए, पब्लिक सेक्टर में गवर्नमेंट में ये वाहिद सेंटर है जो सर्विस प्रोवाइड कर।
और अब तक आप कितने कॉकलिया इम्प्लांट हो चुके हैं आपके सेंटर से जब से ये कायम हुआ है?
300 से ज्यादा इम्प्लांट हो चुके हैं।
और कितनी लागत आती है एक इम्प्लांट में?
देखिए, इसकी लागत हमारी हॉस्पिटल इस पे अप्रोक्सीमेट 1.3 मिलियन इस पे खर्चा आता है।
ठीक, लेकिन आपके यहाँ आपने आपके यहाँ बहुत सस्ता और बाज़ोकात फ्री भी इम्प्लांट किया जा रहा है।
जी देखिए, जो फेडरल गवर्नमेंट के मुलाजमीन है या जो लोग अफोर्ड नहीं करते हैं उनको गवर्नमेंट सपोर्ट करती है। ठीक है, और उन लोगों का फ्री इम्प्लांट किया जाता है। हमारे पास अप्रोक्सीमेट 300 में से आप सुने लेंगे 200 के करीब इम्प्लांट हुआ जो हमने फ्री किए हैं। इनका कोई चार्जेस नहीं था, गवर्नमेंट ऑफ पाकिस्तान इनको फंड किया था और हमने इनको ऑपरेट किया। और मुझे कुछ लोग ऐसे भी हैं जिनको किसी एनजीओ ने या लोगों ने भी इनको स्पॉन्सर किया है।
ठीक है, तो अगर इस वक्त हमारा जो प्रोग्राम सुन रहे हैं और हमारे फेसबुक पर बहुत सारे लोगों ने सवाल यही लिखा कि वो चाहते हैं कि आपसे रब्ता करें कैपिटल हॉस्पिटल वालों से जहाँ फ्री या कम कीमत पर कम लागत से ये ट्रीटमेंट हो रहा है, ये इम्प्लांट हो रहा है कॉकलिया, तो आप इस वक्त उनसे कुछ कहना चाहेंगे, कुछ बताना चाहेंगे?
जी देखिए, कैपिटल हॉस्पिटल या सिटी हॉस्पिटल के नाम से ये गवर्नमेंट का एक हॉस्पिटल है और ये इस्लामाबाद में है। वहाँ पे हमारा जो दिन होता है वेनसडे वाले दिन, उस दिन आप हमसे कॉन्टेक्ट कर सकते हैं और डेफिनेटली हम वहाँ पे सर्विस देते हैं। और
उसकी कोई वेबसाइट या कोई टेलीफोन नंबर, कोई वेबसाइट जिससे आप तक पहुँच सके?
टेलीफोन नंबर 9221334, इनका 9221334 से लेके 43 तक लाइन ये लाइन है और आप इस पर कॉन्टेक्ट कर सकते हैं, अपॉइंटमेंट ले सकते हैं। और मखसूस दिन होता है सुबह 8 बजे से लेके 2 बजे तक, आप अगर नहीं हुए तो ऐसे वॉक इन के तौर पर भी वहाँ तशरीफ ला सकते हैं।
ठीक, और उसके बाद आप
एडवांटेज ये होता है कि हमारा एक मेडिकल बोर्ड बैठता है हर वेडनेसडे को, जिसमें ईएनटी स्पेशलिस्ट, ईएनटी सर्जन, कॉकलियर इम्प्लांट सर्जन, स्पीच थेरेपिस्ट, ऑडियोलॉजिस्ट वहाँ पे मौजूद होते हैं जो पेशेंट को एक इकट्ठे मिलके देखते हैं और उसको असेस करते हैं।
और आपके यहाँ बाहर के मुल्कों से भी सर्जन आते हैं?
नहीं, बाहर के मुल्क से सर्जन कोई भी नहीं आता, पेशेंट्स आते हैं हमारे पास मुख्तलिफ जगहों से, जैसे यूएई से। ठीक है, बहुत से लोग जो वहाँ पे रहते हैं या कनाडा में, यूके में या अमेरिका में जो वहाँ पे अफोर्ड नहीं कर पाते हैं कॉस्टली की वजह से, कॉस्ट की वजह से, वो बहुत से लोग यहाँ पे आके ऑपरेट करवाते हैं या वो किसी को फंडिंग दे रहे होते हैं तो वो वहाँ आके ऑपरेट करवाते हैं।
इधर
हमारे पास अफगानिस्तान से भी आते हैं लिविंग कंडीशन।
और हम अपने सुनने वालों को बता दें कि डॉक्टर जवाद अहमद इसके रूह रवा हैं और डॉक्टर जवाद अहमद ही वो हैं जो फ्री जो कॉकलिया इम्प्लांट कर रहे हैं, उनका मेन रोल डॉक्टर जवाद का ही होता है। तो हम इनको खिराज पेश करते हैं कि इतना अहम काम ये कर रहे हैं और बहुत सारे लोग जो पूरी दुनिया से कटे हुए होते हैं उनको दुनिया से में वापस लाने के लिए एक अहम रोल अदा कर रहे हैं और बिल्कुल फ्री भी करने के लिए हर वक्त तैयार रहते हैं। बेहद शुक्रिया डॉक्टर जवाद अहमद साहब, आप हमारे साथ रहिए। लेकिन आपने कहा कि जब आप सर्जरी हो जाती है, उसकी समात वापस आ जाती है किसी हद तक, तो फिर रोल आता है ऑडियोलॉजिस्ट का। तो आदिल मुनीर हमारे साथ मौजूद हैं। आदिल मुनीर साहब, पाकिस्तान एयरफोर्स हॉस्पिटल इस्लामाबाद में ही आप ऑडियोलॉजिस्ट हैं, तो जब ये डॉक्टर जवाद सर्जरी कर चुके हैं तो फिर आप क्या करते हैं?
देखिए, जब कॉकलियर इम्प्लांट सर्जरी हो जाती है, एक तो थोड़ा सा मैं वाजे कर दूं कि ड्यूरिंग ऑपरेशन भी ऑडियोलॉजिस्ट का रोल होता है। ड्यूरिंग ऑपरेशन, ऑपरेशन थिएटर में ऑडियोलॉजिस्ट होते हैं, वो इम्प्लांट जिस वक्त लगा रहे थे सर्जन, उसको इम्प्लांट को चेक करते हैं, टेलीमेट्री इसका एक प्रोसेस है वो परफॉर्म करते हैं और उसमें हम बता सकते हैं कि इम्प्लांट ठीक काम कर रहा है, ठीक लग गया है या नहीं। ठीक है, तो सेकेंडली तो तीनों मरहलों में ऑडियोलॉजिस्ट का रोल होता है, असेसमेंट में भी, ड्यूरिंग ऑपरेशन, देन आफ्टर ऑपरेशन। आफ्टर ऑपरेशन में ऐसा है कि जी जब कॉकलियर इम्प्लांट हो जाता है تو آفٹر ایک مہینہ یا 40 دن کے بعد اس کا سوئچ آن کیا جاتا ہے. سوئچ آن اس سے پہلے وہ ورک نہیں کر رہا ہوتا. سوئچ آن کے دوران ہم بیسکلی کوکلیئر امپلانٹ کو آن کرتے ہیں, پیشنٹ بچہ جو بھی ہے اس کا رسپانس دیکھتے ہیں, اس کے مطابق اس کی انیشیل سیٹنگ کرتے ہیں. اس کے بعد فردر پورا پلان ہوتا ہے 3 منتھ یا 1 منتھ سے اسٹارٹ ہوتا ہے. 1 منتھ 3 منتھ 6 منتھ کے بعد پیشنٹ دوبارہ اپوائنٹمنٹ لے کے آپ کے پاس آتا رہتا ہے, اور اس کے مطابق آپ اس کی میپنگ سیشن سیٹنگ جو ہے وہ چینج کرتے رہتے ہیں کوکلیئر امپلانٹ کی. یہ میں اس سے انسپائر کرنا چاہوں گا کہ یہ ٹیم اپروچ ہے. اس میں ایسا نہیں ہے کہ ENT سرجن نے ایک بار امپلانٹ کر دیا تو وہ آؤٹ آف دی لوپ ہو گئے, یا اسی طرح اس نے اسسمنٹ کر لی تو وہ آؤٹ آف لوپ ہو گئے, یا آڈیولوجسٹ نے ایک بار میپنگ کر دی تو وہ ختم ہو گئی. ایسا نہیں ہے. جس طرح ڈاکٹر جواد نے ابھی بتایا کہ یہ پوری ٹیم اپروچ ہے, سارا پورا میڈیکل بورڈ ہونا چاہیے آئیڈلی, اس میں آڈیولوجسٹ, ENT اسپیشلسٹ, فیزیو تھراپسٹ, ایون سائیکالوجسٹ بھی جو ہے اس کا پارٹ ہونا چاہیے. تو یہ رننگ آن دی گو ہر پیشنٹ کی بار بار اسیسمنٹ ہوتی ہے. پھر ایک فیزیو تھراپسٹ کے پاس جب پیشنٹ جاتا ہے اور وہ اس کا رسپانس ڈیولپ کر رہے تھے, تو جو اس کی کمیونیکیشن ابلٹی جتنی ڈیولپ ہو جاتی ہے یا نہیں ہو رہی, کچھ آوازوں پہ بچہ رسپانس نہیں کر رہا یا وہ نہیں سیکھ پا رہا, تو وہ دوبارہ آڈیولوجسٹ کو ریفر کرتے ہیں کہ اس کی میپنگ آپ دوبارہ سے تھوڑی سی ایڈجسٹ کیجیے. یہ پورا ایک ڈیف بچوں کے ساتھ کام کرنے کی.
ٹھیک, تو یہ آڈیولوجسٹ جو ہیں, اور جب ویسے سماج سے کوئی محروم ہو جائے تو اس کے لیے آڈیولوجسٹ کیا کرتا ہے, اور وہ کہاں بیٹھا ہوتا ہے, لوگ کیسے پتہ لگائیں کہ آڈیولوجسٹ کدھر ہے؟
آئیڈیلی جس طرح یو ایس اے میں ہر ہاسپٹل میں یا ہر جو ہیلتھ یونٹس ہیں ان کی, وہاں پہ آڈیولوجسٹ ہوتے ہیں. ہمارے ملک میں تھوڑی سی آڈیولوجسٹ کی کمی ہے, وہ بھی انشاءاللہ آئندہ چند سالوں میں بہتر ہو جائے گی. تو ایسا ہے کہ آڈیولوجسٹ جو ہے آئیڈیلی ENT اسپیشلسٹ اور آڈیولوجسٹ کی ٹیم ہونی چاہیے کسی بھی ہاسپٹل میں, جو کہ مکمل کان میں کوئی بھی مسئلہ ہوتا ہے اور علاج
بے حد شکریہ عادل منیر صاحب. اور جیسا کہ ہم نے پہلے بھی بتایا کہ اب کام شروع ہوتا ہے اسپیچ تھراپسٹ کا, جو آڈیولوجسٹ کے ساتھ ساتھ مل کر, ویسے تو ٹیم ورک ہے لیکن اس مرحلے پر اسپیچ تھراپسٹ کا کام آتا ہے. آمنہ سیف ہمارے ساتھ موجود ہیں, پی ایف ہاسپٹل اسلام آباد کی. آمنہ سیف بتائیے کہ آپ کس طرح اسپیچ تھراپی کرواتی ہیں, کتنے سیشنز ہوتے ہیں, اور کتنے عرصے میں کوئی بچہ یا کوئی شخص جس کی سرجری ہو چکی ہے یا جس کا علاج ہو چکا ہے وہ بولنے کے قابل شروع ہو جاتا ہے؟ کیونکہ آپ نے بتایا نا کہ یہ جو قوت سماعت سے محروم ہوتا ہے وہ قوت گویائی سے بھی محروم ہو جاتا ہے. اس نے آواز سنی نہیں تو بولے گا کیسے, تو آپ اسے بولنا کیسے سکھاتی ہیں؟
بالکل ایسے ہوتا ہے کہ جو پیشنٹ ہے آپ کا ہیئرنگ امپیئرڈ ہے, ان کی کمیونیکیشن کا کام ہوتا ہے. کئی باتیں جیسے آپ نے ابھی بتایا, جو بچہ سنتا نہیں ہے تو وہ بولے گا کرتے ہیں. جب ایک بچے کے پاس وکیبلری بلڈنگ ہی نہیں ہے, اس کے پاس ورڈ نہیں ہے, تو وہ کیسے بولے گا؟ ورڈ اس کے پاس تب آئیں گے جب وہ سن سکتا ہوگا. کیونکہ کچھ بچے ایسے ہوتے ہیں ڈیف ڈیف اینڈ میوٹ ہوتے ہیں, کچھ بچے سم ٹائم ان کو آواز جا رہی ہوتی ہے اور وہ سن نہیں پا رہے ہوتے, وہ رسپانس نہیں کرتے آپ کو. جن بچوں کو ہیئرنگ امپیئرڈ لگے ہوتے ہیں ان کی بھی ہم ان کی کمیونیکیشن پہ کام کرتے ہیں, ان کی ایکسپریسیو لینگویج پہ کام کرتے ہیں, اور ان کے سیشن ایٹ لیسٹ 4 to 5 days آف ویک ان کے سیشن ہونے چاہیے. ون آن ون سیشن زیادہ ضروری ہوتے ہیں ان کے لیے, کیونکہ بچوں کے سم ٹائم ان کی میموری کا بھی ایشو ہوتا ہے, یہ چیزیں بھول جاتا ہے, اس وجہ سے ان کے ون آن ون سیشن ہونے چاہیے.
ٹھیک ہے, تو کتنا عرصہ عام طور پر لگ جاتا ہے ایک چھوٹے بچے کا اگر علاج ہو گیا ہے, جو جس کی سماعت واپس آ گئی؟
دیکھیے, وہ بچے پہ ڈپینڈ کرتا ہے کہ وہ کتنا چیزوں کو اڈاپٹ کر رہا ہے, اس کی جو وکیبلری ہے وہ کتنی ہے اس کے پاس. ہم اسیس کرنے کے بعد اس چیز کو بتا سکتے ہیں. ویسے تو ایک تھراپسٹ ایک ڈاکٹر کوئی آپ کو ٹائم فریم نہیں دے سکتا نا, کتنے ٹائم میں اتنا یہ بچہ اتنا ٹھیک ہو جائے گا, وہ ڈپینڈ نمبر آف سیشن پہ ڈپینڈ کرتا ہے.
ٹھیک, تو بے حد شکریہ آمنہ سیف صاحبہ, پی ایف ہاسپٹل اسلام آباد میں آپ اسپیچ تھراپسٹ ہیں. ایک بریک لے لیتے ہیں, اور بریک کے بعد ہم پروگرام میں شامل کریں گے, بڑی دیر سے ہمارے ساتھ موجود ہیں اسپیشل افراد کی امور سے متعلق وزیر اعلیٰ سندھ کے خصوصی معاون سید قاسم نوید قمر صاحب. تو ایک چھوٹا سا بریک, اور پھر قاسم نوید صاحب آپ سے گفتگو ہوگی.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
فیس بک پر ہمارے بہت سے سننے والے کچھ سوالات پوسٹ کر رہے ہیں. ہم کوشش کریں گے کہ ابھی کچھ دیر بعد ان کو شامل کریں یا پروگرام کے بعد بھی ہم ان کے سوالوں کے جواب پوسٹ کریں گے فیس بک پر ہی. نوید قمر صاحب ہمارے ساتھ موجود ہیں, اسپیشل افراد کی عمر سے متعلق وزیر اعلیٰ سندھ کے خصوصی معاون ہیں. سید قاسم, نوید قمر صاحب, آپ یہ بتائیے کہ آپ کہہ رہے ہیں کہ سماعت سے جو محروم ہے یا قوت گویائی سے جو محروم ہے ان کے لیے آپ نے ڈرائیونگ لائسنس کا ایک بل ایشو پاس کر لیا آپ کی کابینہ نے, تو کیسے چلائیں گے؟ جو ان کے لیے کوئی خاص شرائط تو ہوں گی یا کوئی خاص ٹریننگ دی جائے گی جس کے بعد ان کو لائسنس ملے گا, اور کیسے چلائیں گے وہ کراچی جیسے شہر میں گاڑیاں؟
یہ کوئی نئی چیز نہیں ہے. کراچی میں آپ کو بتاؤں کہ انڈیا اور دوسرے ملکوں میں بالکل چلاتے آ رہے ہیں. لوگ یا کوئی بھی لوگ جو ایک ڈسبلٹی کے ساتھ رہ رہے ہوتے ہیں نا, ان کے دوسرے سینسز کافی ہائٹنڈ ہوتے ہیں. تو پروبلی بیکاز آف دیٹ, بیکاز یہاں پہ بھی یو نو ہمارے پاس جو ابھی تک جو ڈرائیورز آئے ہیں دے ٹرنڈ آؤٹ بی ٹیرفک ڈرائیورز. وہ صرف مین جو چیز ہوتی ہے نا جو ہمارے پاس فرق ہے وہ یہ ہے کہ ہمارے پاس ہارن بجانے کا بہت زیادہ رواج ہے جو شاید دوسرے ملکوں میں اتنا نہ ہو. اس کو کاؤنٹر کرنے کے لیے ہم نے ایک انڈیجنس, مطلب پاکستان میں ایک ڈیف آدمی تھا جس نے ایک ڈیوائس انوینٹ کیا ہے جو جیسے ہارن بجتا ہے تو وہ لائٹ گاڑی میں فلیش ہوتی ہے, اینڈ ڈفرنٹ ڈگریز آف لائٹ ریفلیکٹ ہاؤ لاؤڈ دا ہارن از. تو مطلب ایس ٹائپ کی اسسٹو ٹیکنالوجی یوز کر کے وہ بالکل گاڑی چلا سکتے ہیں. کیپنگ دیٹ ان مائنڈ, ہم نے بالکل باقاعدہ تعریف کی تھی کہ دوسرے ملکوں میں کیسے ہو رہا ہے اینڈ ہاؤ دے وینٹ اباؤٹ ڈوئنگ اٹ, اور کوشش کی ہے کہ ان سے جو کچھ بھی ہم سیکھ سکیں وہی ہم نے اپنے قانون میں ماڈیفیکیشنز کی ہیں کہ فار ایگزامپل کلیئرلی آئیڈینٹیفائیڈ مارکرز ہوں گاڑی کے اوپر یا سٹیکر ہو یا نمبر پلیٹ ہو to identify someone who is a deaf driver. اور اس کو کر کے ہم نے یہ ڈرائیور لائسنس کر دیا. الحمد للہ ابھی تک تو کوئی کمپلینٹس نہیں آئے ہمارے پاس. آن دی ادر سائڈ سب سے بڑا ایشو ہو رہا ہے کہ آپ اپنے ٹریفک پولیس کو اور دوسرے ڈرائیورس کو اویئرنیس اس کے لیے دیں, تو اس کے لیے باقاعدہ اویئرنیس کیمپین چل رہی ہیں پورے پاکستان میں. ہمارے پاس ایک یونیفائڈ سائن لینگویج نہیں ہے. فار ایگزامپل ڈفرینٹ جو ادارے ہیں وہ الگ لینگویجز میں تھوڑا بہت ڈائلیکٹ کا فرق ہوگا, الگ سائن یوز کر رہے ہو.
ٹھیک ہے, تو وہ بھی آپ کر رہے ہیں. اور جلدی سے یہ بھی بتائیے کہ جو سماج سے محروم افراد ہیں ان کے لیے روزگار کا کوئی خصوصی کوٹا کہیں ان کو ملتی ہے, جابز وغیرہ ملنے کے کیا مواقع کریٹ کر رہے ہیں آپ کی حکومت؟
بالکل, 5% کوٹا تو اوور آل ڈسیبلٹیز کے لیے سندھ میں ہے ہمارے پاس, لیکن اس میں آئی تھنک جو ڈیف کمیونٹی ہے سب سے زیادہ فائدہ انہوں نے ہی اٹھایا ہے. میں آپ کو ایک ایگزامپل دوں, ہمارے پاس کے ایف سی چکن کسی کے ساروں کو پتا ہے, ہمارے پاس ایک پورا برانچ ہے دیٹ کمپلیٹلی رن جسٹ بائی ہیئرنگ امپیئرڈ پیپل, جس کا مطلب کہ جو جیسے کوئی انٹر ہوتا ہے اس ریسٹورینٹ کے اندر, جو آپ کا آرڈر لینے والا ہے, جو آرڈر بنانے والا ہے, جو باقی مینٹیننس رکھنے والا, وہ سارے اسٹاف والے دے آر آل ڈیف. تو الحمد للہ دے آر ڈوئنگ جسٹ فائن. ایسے ہی اور اسی کو ہم نے ایک ایگزامپل بنا کے ہم کوشش کریں کہ دوسرے ادارے بھی اس کو فالو کریں. ہماری کچھ بینکس ہیں جو ہم سے بالکل رابطے میں ہیں, جو جنہوں نے یہ انیشیٹو دیکھ کے بہت انسپائر ہوئے اور کوشش کریں کہ وہ بھی اس میں آ جائیں. گارمنٹ کمپنیز, بیکاز سب سے زیادہ ہمارے پاس پاکستان میں آپ کو پتا ہے ٹیکسٹائل کا بہت بڑا ایک بہت بڑی انڈسٹری ہے, اس میں بہت لوگ ہائر کرتے ہیں, تو ان سے بھی ہماری بات چیت جاری ہے کہ ایک آدمی جو ڈیف ہے وہ سلائی مشین تو نارملی ویسے ہی چلا سکتا ہے جیسے کوئی اور چلائے, تو ان کو ہم وہی لوگ ٹرین کر کے دے رہے ہیں تاکہ وہ زیادہ سے زیادہ وہاں پہ روزگار سے لگ سکیں. اینڈ دین اگین کہ پبلک سیکٹر میں بھی بہت ساری ایسی جابز ہیں جو وہ کر سکتے ہیں, اور ہم ان کے لیے وہ ایونیوز کریٹ کر رہے ہیں کہ وہ آرام سے آ کے کام کر سکیں. بیکاز ہر آدمی تو نہیں افورڈ کر سکتا کہ 1.3 ملین کا یا جتنی اماؤنٹ کا کوکلیئر امپلانٹ لگوا سکے نا, سو وی ہیو ٹو لک آن دی ادر سائڈ, اور ہم کو یہ اپرچونیٹیز کریٹ کرنی پڑیں گی جس سے ہم ان لوگوں کو خود مختار بنا سکیں, اور تاکہ کسی کے اوپر برڈن نہ ہو, اپنی ایک زندگی
اپنے پاؤں پر
سٹینڈرڈ کے ساتھ رہ سکیں,
گزار سکیں. بے حد شکریہ سید قاسم نوید قمر صاحب, آپ ہمارے ساتھ رہیے. آپ نے جیسے ابھی کہا کہ سائن لینگویج کی بڑی ضرورت ہے, اور نہ صرف یہ کہ سائن لینگویج ان کو سکھانے کی ضرورت ہے جو خود سماج,
یونیفائیڈ سائن لینگویج, ایک ہی سائن لینگویج ہو جو پورے ملک میں استعمال کی جائے, ناٹ ڈفرنٹ سائن لینگویجز, بیکاز اس سے کمیونیکیشن کے بیریئرز بنتے ہیں.
اور نہ صرف ان کو قاسم صاحب, نہ صرف یہ کہ وہ جو خود سماعت یا گویائی سے محروم ہے وہ سیکھیں, بلکہ عام لوگوں کو بھی بہت ضرورت ہے کہ وہ اس کی ٹریننگ لیں, اور وہ تاکہ جب کبھی ان کے ارد گرد کوئی ایسا شخص ہو جو بیچارہ سن نہیں سکتا تو وہ اس کی ہیلپ کر سکیں, اس کی بات سمجھ سکیں. اور اس تک
ہم نے 2030 تک ہماری ڈیڈ لائن ہے, سسٹینیبل ڈیولپمنٹ گولز کو ہم نے ریٹیفائی کیا ہے کہ ہم ان پہ عمل لائیں گے, اور اس کا ایک بہت بڑا کمپوننٹ ہے انکلوسیو ایجوکیشن, جس میں یہ بالکل ایک حصہ ہے کہ آپ کیوں نہیں, ایک ڈفرنٹ لینگویج ہی ہے نا, آپ ہم اپنے بچوں کو فار ایگزامپل اردو, فارسی, فرینچ, چائنیز بھی سکھاتے ہیں, تو
اسکولوں میں, اسکولوں میں
اس طریقے سے,
اسکولوں میں شروع سے ہی, کالجوں میں, یونیورسٹیوں میں یہ لازمی ہونا چاہیے کہ وہ ایک چیپٹر ہونا چاہیے کہ وہ سائن لینگویج بھی سیکھیں. اور یہ اگر آپ لوگ اس پر توجہ دیں گے, حکومت توجہ دے گی تو باقی لوگ بھی دیں گے. ہمارے ساتھ ہم نے بتایا کہ میمونہ بشیر موجود ہیں, ڈیف ٹاک میں سائن لینگویج زبان کی سرٹیفائیڈ ٹرینر ہیں. میمونہ بشیر صاحبہ, آپ جلدی سے بتائیے کہ وہ جو آپ کا جو ایپ ہے اس کو کس طرح ان لوگوں تک پہنچتی ہے یا پہنچ رہی ہے یا پہنچ سکتی ہے جو سماج سے محروم ہے, اور وہ کس طرح ان کی مدد کرے گی یا کر رہی ہے. میمونہ بشیر صاحبہ,
بہت شکریہ یاسمین صاحبہ آپ کا. جو ہم ڈیف ٹاک کی اپلیکیشن ہے وہ ڈیف ٹاک کے نام سے ہی پلے اسٹور پہ موجود ہے, گوگل بھی اور آئی فون موبائلس میں بھی. اور ڈیف پرسن اور سائن لینگویج انٹرپریٹر جو ایک نارمل انسان ہے اور جس کو سائن لینگویج آتی ہے, وہ ایز اے انٹرپریٹر رجسٹر ہوتا ہے, جو ڈیف پرسن ہے وہ ایز اے ڈیف پرسن یا ایز اے کسٹمر کلائنٹ رجسٹر ہوتا ہے. تو جب کسی ڈیف پرسن کو سائن لینگویج انٹرپریٹر کی ضرورت پڑتی ہے, کیونکہ پاکستان میں سائن لینگویج انٹرپریٹرز کی انتہائی کمی تھی پچھلے سال تک اگر ہم دیکھیں, اور بہت کم لوگ ہیں جن کو سائن لینگویج آتی ہے, تو جب ایک ڈیف بچے کو ضرورت ہوتی ہے سائن لینگویج انٹرپریٹر کی, تو وہ اس موبائل اپلیکیشن پہ اپنا اکاؤنٹ بناتا ہے اور ریکویسٹ پٹ کرتا ہے. اگر وہ انٹرویو میں بیٹھا ہے یا کسی کانفرنس میں بیٹھا ہے یا کہیں میڈیکل سروسز کے لیے وہ بیٹھا ہوا ہے, تو وہ سمپلی وہاں سے ریکویسٹ انٹرپریٹر کرے گا اور اپنی کال ڈیوریشن کا ٹائم وہاں پہ کرے گا کہ مجھے اتنے منٹس کے لیے انٹرپریٹر کی ضرورت ہے. بہت سمپل سا اس کا انٹرفیس ہے, بہت ایزی ٹو یوز ہے, کہ ایک ڈیف پرسن آرام سے وہاں پہ ریکویسٹ پٹ کرتا ہے اور وہ پھر موبائل اپلیکیشن سائن لینگویج انٹرپریٹر کو سرچ کرنا اسٹارٹ ہو جاتی ہے. اور دوسری طرف جو بھی ایک سائن لینگویج انٹرپریٹر کے طور پہ رجسٹرڈ ہے, وہ آن لائن اگر اس کا اسٹیٹس ہے وہ اس کی کال ایکسیپٹ کرے گا, اور اس کو اسی ٹائم ویڈیو کال سروسز کے تھرو سائن لینگویج انٹرپریٹیشن سروسز پرووائڈ کرے گا.
واہ, اور ہم نے ڈاکٹر ہمارے ساتھ موجود ہیں ڈاکٹر طلعت نجیب, ہم نے یہ سنا کہ ہو سکتا ہے یہ میری نالج کم بھی غلط ہو, کہ سب سے زیادہ جو اموات ہوتی ہیں معذور افراد میں یا اسپیشل افراد میں وہ ڈیف لوگوں کی ہوتی ہیں. تو یہ اور اس کی ایک بڑی وجہ یہ ہوتی ہے کہ ڈاکٹر کو بتا ہی نہیں پاتے کہ ان کا مرض کیا ہے, اور نہ ڈاکٹر ان کا مرض سمجھ ہی نہیں پاتا. تو اس میں کہاں تک صداقت ہے ڈاکٹر طلعت نجیب صاحبہ؟
یاسمین صاحبہ, تو اس میں ظاہر بات ہے ڈیف کے ایکسیڈنٹ سب سے زیادہ ڈیف کے ہوتے ہیں, انہیں سنائی نہیں دیتا. وہ اگر ٹریفک ایکسیڈنٹ آپ دیکھیں اس کے ڈیف کے زیادہ ہوں گے, اور اگر وہ بول کے اپنا کوئی کسی ایسی جگہ پہ ہیں کہ اپنا کوئی کسی کو آواز نہیں دے سکتے, کوئی آگ لگ گئی ہے کچھ ہے, تو وہ اپنے آپ بچاؤ کے لیے آواز بھی نہیں نکال سکتے, تو اس میں بھی ایکسیڈنٹ سب سے زیادہ کامن ڈیف اینڈ ڈم میں.
اچھا, تو
یاسمین صاحبہ ایک میں آپ کے اس کے پروگرام سے ایک میسج دینا چاہوں گی کہ ہم ابھی پی ایف میں ہم اپنا کوکلیئر امپلانٹ پروگرام انشاءاللہ اس سال سے شروع کر رہے ہیں. کوکلیئر امپلانٹ ایک آرگنائزیشن ہے امرا کے تھرو, تو ہم بھی انشاءاللہ اس سال ہمارا پلان ہے کہ جون تک ہم یہ شروع کر دیں. ہماری ٹیم کمپلیٹ ہے, آڈیولوجسٹ, اسپیچ تھراپسٹ, और एक जो यमरा है वो हमारे साथ ये मिलकर ये प्रोग्राम शुरू करेगी इंशाल्लाह इसी साल से।
वाह, तो और ये आपकी कोशिश होगी कि कम से कम लागत से ये इम्प्लांट हो सके?
जी, को पहले तो कोशिश ये होगी कि हम ये फ्री करें कि अच्छा। जो अफोर्ड नहीं कर सकते हैं, जाहिर बात है हमारी कम्युनिटी में ज्यादातर लोग ऐसे ही हैं जो 10 लाख से ऊपर तो कुछ अफोर्ड नहीं कर सकते हैं, तो उनके लिए ये हमारे लिए टोटल ये हम कोशिश करेंगे कि फ्री हो। हमारा जो पीएफ ऑर्गेनाइजेशन है ये भी इसमें हेल्प करेगी और कुछ ये जो इमरा है इसके साथ मिलके हम
और कासिम ये हमारे साथ वजीर अला सिंध के जो खसूसी मुआविन हैं, गो के ये सिंध के लिए काम करते हैं, लेकिन ये कोशिश ज़रूर कर सकते हैं कि बाकी हुकूमत के लोगों तक ये पैगाम पहुँचाएँ कि ऐसे इदारों की मदद करें जो कि फ्री कॉकलिया इम्प्लांट कर रहे हैं। तो कासिम नवीद साहब, कुछ आप इनकी हेल्प कर पाएंगे? कासिम नवीद साहब हमारे साथ मौजूद हैं।
मुझे बहुत खुशी हो रही है ये सुन के कि ऐसे इदारे भी हैं जो इसको फंड करें, और बिल्कुल हमारा तावन भी रहेगा और लोगों को रेकमेंड भी करेंगे कि जाएं वहाँ। एंड हमारी अपनी कोशिश है, लास्ट टाइम जब पाकिस्तान पीपल्स पार्टी की गवर्नमेंट थी फेडरल गवर्नमेंट में, तो हमने बाकायदा स्टेट वाइज पूरे मुल्क में एक प्रोग्राम लॉन्च किया था फॉर कॉकलिया इम्प्लांट, लेकिन अनफॉर्चुनेटली उस प्रोग्राम को रोल बैक कर दिया गया। तो बहुत खुशी होती है जब ऐसे इदारे ये काम करें इवन एट अ स्मॉलर स्केल, लेकिन इसकी बहुत सख्त जरूरत है।
जी डॉक्टर जवाद साहब,
एक चाइल्ड बर्थ स्क्रीनिंग का भी प्रोग्राम लॉन्च करने वाले हैं जिसमें बिकॉज जितने यंग एज पे हम इन बच्चों को आइडेंटिफाई करते हैं उतना आई बिलीव कि आसान होता है कॉकलियर इम्प्लांट लॉन्च करना। तो चाइल्ड बर्थ स्क्रीनिंग जब हो जाती है तो फिर उनको रेकमेंड करने के लिए हमारे लिए आसानी होगी कि पीएफ।
डॉक्टर जवाद, बेहद शुक्रिया कासिम नवीद कमर साहब। डॉक्टर जवाद साहब, आप तो कैपिटल हॉस्पिटल इस्लामाबाद तो गवर्नमेंट का ही हॉस्पिटल है ना जहाँ ये सर्जरी हो रही है, तो आपकी फंडिंग की क्या सूरत हाल है? अगर ये कॉकलिया इम्प्लांट करने के लिए आपको चाहिए फंड्स, तो इस वक्त मौजूदा हुकूमत क्या कर रही है? डॉक्टर जवाद साहब
जी, सलामकुम। गवर्नमेंट देखे जो फेडरल गवर्नमेंट के जो मुलाजमीन है उनको तो गवर्नमेंट फ्री देती है, ठीक है, और इसके अलावा जो लोग मुलाजमी नहीं है जो मुस्तकिल में से पाकिस्तान बैतुल माल के थ्रू इन्होंने अब गवर्नमेंट ऑफ पाकिस्तान ने स्टार्ट किया है, तो पाकिस्तान बैतुल माल के थ्रू ये उसको इनकी वेबसाइट है, आप उसमें रजिस्टर करवाते हैं और उसके उस रजिस्टर के जब रजिस्टर करवा लेते हैं उसमें फिर आपका इंटरव्यू, मेडिकल एग्जामिनेशन सब कुछ होता है, और वो अगर आप उनकी क्राइटेरिया से पूरे उतरते हैं तो वो फिर गवर्नमेंट को फ्री ऑफ कॉस्ट फंड करती है। अभी इनिशियली हमारे पास हमने लास्ट मंथ 13 बसें ऑपरेट किए हैं, और अभी हमारे पास और भी जिन जिन लोगों ने अप्लाई किया है तो उन लोगों का आहिस्ता आहिस्ता ऑपरेट करते जाएंगे।
ठीक, तो बेहद शुक्रिया आपका। और अब डॉक्टर सैयद इकराम कराची से बड़ी देर से हमारे साथ मौजूद हैं, ऑडियोलॉजिस्ट हैं। डॉक्टर सैयद इकराम साहब, आप ये बताइए कि जो खसूसी बच्चों के जो स्कूलों में है ये क्या सूरत हाल है उनकी, उनके फंडिंग की या उनको सहूलियात पहुँचाने की कि वो अपनी लाइफ को बेहतर बना सकें जब वो अपनी प्रैक्टिकल लाइफ में कदम रखें या बड़े हो जाएँ? तो डॉक्टर सैयद इकराम साहब
जी, देखिए बेसिकली हम इसमें जो एजुकेशनल इदारे हैं उनमें उनको हम दो कैटेगरीज में तकसीम कर सकते हैं, एक तो पब्लिक सेक्टर भी के स्कूल हैं और एजुकेशनल इदारे हैं या एजुकेशनल ट्रेनिंग इंस्टीट्यूट हैं, और दूसरे जो हैं वो प्राइवेट सेक्टर के हैं। तो दोनों में बेसिकली काम हो रहा है। पब्लिक सेक्टर में जो है रिसोर्सेज आमतौर पर वो आपके आपके इल्म में है कि हमारे मुल्क में कंपैरेटिवली महदूद होती है और उसकी डिफरेंट रीजंस होते हैं, बजटरी कंस्ट्रेंट्स होती हैं, फाइनेंशियल इश्यूज होते हैं, लेकिन आई हैव टू से कि दोनों सेक्टर्स में काम हो रहा है और इसमें एक खास चीज जो होती है जो रिगार्डलेस वो पब्लिक हो या प्राइवेट के टीम जो मेंबर्स हैं टीम के उनका कोलेबोरेशन बहुत इंपॉर्टेंट होता है, आपस में कोऑर्डिनेशन। एक तो स्पेशल एजुकेशन का टीचर, एक स्पीच थेरेपिस्ट और एक ऑडियोलॉजिस्ट। तो मेरे ख्याल में अच्छी जो साइन है वो ये है कि दो पब्लिक सेक्टर और प्राइवेट एजुकेशनल जो इंस्टीट्यूट हैं उनमें ये अवेयरनेस मौजूद है, और आई वुड से कि एज फार एज द मैटर ऑफ प्रोविंस ऑफ सिंध इज कंसर्न, इसमें तो ज्यादातर जो मेजर जो सेंटर्स हैं या सिटीज हैं उनमें ये टीम मौजूद होती है जिसमें आपस में इनका कोऑर्डिनेशन होता है, जिसकी वजह से बेसिक गोल ये होता है कि बच्चा जो है या जो स्टूडेंट है उस काबिल हो जाए कि वो सोशली इंटरेक्ट कर सके दूसरों से, और कम अज कम उसको कोई ऐसा यानी बेसिक एजुकेशन के साथ साथ ऐसा हुनर आ जाए
جو آگے بڑھ کے اس کے لیے کارآمد ثابت ہو سکے, جس کی بیسس پہ وہ ایک انڈیپینڈنٹ لائف گزار سکے. تو ڈیفینیٹلی امپروومنٹ کی گنجائش ہمیشہ موجود ہوتی ہے اور ہے, اور ریسورسز لمیٹڈ ہیں لیکن اویئرنیس موجود ہے اور اس پہ کام ہو رہا ہے. یہ بہت اچھا سائن ہے.
بے حد شکریہ آپ کا ڈاکٹر اکرام صاحب. اور اب گفتگو کو سمیٹنے کا وقت ہو رہا ہے, تو ہم کچھ ان فیس بک پر ہمارے جو سننے والوں نے کچھ سوالات پوسٹ کیے تھے, ہم ان کو بھی پروگرام میں شامل کر لیں. اور ڈاکٹر نجیب طلعت نجیب صاحبہ آپ سنیے, اور ڈاکٹر جواد صاحب آپ بھی سنیے, اور ہو سکے تو آپ پروگرام کے بعد ہمارے فیس بک پر ہمارے جن سننے والوں نے سوالات پوسٹ کیے ہیں آپ ان کے جواب دے سکیں, یا مجھے بتا دیجیے تو میں ان کے جوابات پوسٹ کر دوں گی. عجب گل ہیں, انہوں نے ہاسپٹل کا ایڈریس مانگا ہے, اور ایم انصاری ہیں, انہوں نے کہا ہے کہ صرف پیدائشی جو نہیں سن سکتے ان کا علاج ہوتا ہے, یا جو بعد میں بھی کسی وجہ سے نہیں سن سکتے, تو آپ نے بتا دیا کہ سبھی کا علاج ممکن ہے. اور غلام نبی صاحب نے نمبر مانگا ہے آپ کے ہاسپٹل کا, تو ایک بار پھر بتا دیجئے ڈاکٹر جواد یا ڈاکٹر طلعت نجیب صاحبہ.
جی یہ ٹیلیفون نمبر ہے 922-1334 سے لے کے 43, 922-1334
-43.
ٹھیک ہے, یہ ہمارا ہاسپٹل کا ایکسچینج نمبر ہے, اس پہ آپ بات کر سکتے ہیں اور تفصیلات معلوم کر سکتے ہیں.
ٹھیک ہے. اور عرفان اللہ نے بھی یہی پوچھا تھا, ان کو بھی یہی جواب. عینی ملک نے بھی ایڈریس مانگا تھا, عامر خان نے تعریف کی تھی, اور ہمت علی بھٹو نے بھی ایڈریس مانگا تھا, اور ثانیہ کمل نے ایک پوچھا ہے اسپیچ تھیراپی کے بارے میں, تو ان کو آپ جواب بعد میں دے دیجیے گا. ثانیہ کمل نے پوچھا ہے کہ انٹیریئر سندھ کا لوگ بہت پریشان ہیں, تو ظاہر ہے کہ آپ نے کچھ حل پیش کر رہے ہیں ان کے لیے. اور سرجری کے بعد اسپیچ تھیراپی کی بات انہوں نے کی ہے ثانیہ کمل نے. ہلال احمد نے آپ سب کی تعریف کی ہے اور شکریہ ادا کی ہے. گلفراز حسین نے تعریف کی ہے. عجب گل نے تو بتا دیا, پوچھا ہے ایڈریس پوچھا ہے. حشمت علی نے بھی ایڈریس پوچھا ہے. عجب گل نے بھی ایڈریس پوچھا تھا, تو ہم نے ان سب کو شامل کیا, اور اس کے بعد ہم پروگرام کو سمیٹتے ہیں اور سمیٹیں گے. اس طرح سید نوید قمر صاحب آپ کچھ کہنا چاہیں گے اس وقت, صرف سندھ کے لوگوں کی بات نہ کیجیے, پورے پاکستان میں جو سماعت سے محروم افراد ہیں ان کو کوئی میسج دینا چاہیں گے, کچھ کہیے, کچھ ان کی ہمت بندھائیے.
تھینک یو یاسین, بس میں یہی کہوں گا کہ کوئی بھی چیز ایسے ناممکن نہیں ہے. جب آپ ایک ڈسبلٹی کے ساتھ رہ رہے ہیں تو آپ کے پاس اور بہت سارے ٹیلنٹ اللہ تعالیٰ نے دیے ہیں, جو آپ بالکل ایک نارمل ایک ایکٹیو لائف رہ سکتے ہیں پورے پاکستان میں, چاہے صرف سندھ میں نہیں کہیں پہ بھی ہو. اور ہماری کوشش یہی ہے, ابھی ہم فیڈرل گورنمنٹ کے ساتھ بھی ان کو ہیلپ کر رہے ہیں کہ بہت ساری چیزوں کے تھے, بہت سارے پروگرامس تھے, کہ شاید کچھ جو اسٹیپس ہم نے لیے ہو اور ان سے کچھ اگر سیکھا ہو یا کچھ غلطیاں کی ہو تو وہ وہی اسٹیپس نہ ریپیٹ کریں.
اور خاص طور پر سائن لینگویج کے فروغ کے لیے آپ وعدہ کر کے جائیں اس پلیٹ فارم پر کہ آپ بہت کچھ کریں گے, کہ عام لوگوں کو بھی سائن لینگویج کی ٹریننگ دلوا دیں. اور اس کے لیے ہمارے ساتھ, جیسے کہ ہم نے بتایا کہ آمنہ بشیر جیسی خواتین بھی موجود ہیں, اور بہت سے ادارے موجود ہیں میمونہ بشیر جیسے لوگ, تو اس کا وعدہ کیجیے کہ آپ اس کو کوشش کریں گے.
میں صرف وعدہ نہیں کرتا, لیکن اس بات کو عمل میں بھی لانا چاہتا ہوں کہ اس طریقے سے کہ ہمارے پاس جو ابھی سائن لینگویج انٹرپریٹرز کی جابز ہم نے کریٹ کی ہیں اور بہت ہائی سیلری کی جابز ہیں, وہ ایک انڈیکیشن ہے کہ ہم بالکل اس بات کے لیے بہت سیریس ہیں کہ وی نیڈ سائن لینگویج انٹرپریٹرز, ناٹ جسٹ ان ڈیلی لیونگ لیکن میڈیا پہ بھی ہونے چاہیے. اس کے لیے بھی ہم چینل سے بات کر رہے ہیں اور جگہوں پہ. فرسٹ ٹائم سندھ اسمبلی کے فلور پہ ہم نے ایک سائن لینگویج انٹرپریٹر کھڑا کر کے وہاں پہ پوری اسمبلی کا اجلاس جو ہمارے ڈیف لوگ تھے ان ساروں کو دکھایا.
میمونہ بشیر صاحبہ,
اس ٹائپ کے اسٹیپ جو ہم اصل میں عمل میں لا رہے ہیں وہ سارے.
بے شکریہ سید نوید قمر صاحب. میمونہ بشیر صاحبہ, میمونہ جلدی سے بتا دیجیے آپ اپنی آن لائن جو آپ سکھا رہی ہیں سائن لینگویج, اس کا ایڈریس بتا دیجیے یا ٹیلی فون نمبر بتا دیجیے.
ٹھیک ہے, اصل میں دو طرح کے کورسز چل رہے ہیں, ایک جن کو بالکل بھی سائن لینگویج نہیں آتی ہے, بیسک آتی ہے.
آپ ایڈریس بتائیے اس وقت, اس وقت ایڈریس بتائیے, ٹائم نہیں.
ایڈریس جو ہے وہ ڈیسک ٹاپ کے فیس بک پیج پہ جا کے وہ کر سکتے ہیں رجسٹر, وہاں پہ فارم موجود ہے اور ڈیسک ٹاپ کی ویب سائٹ پہ بھی موجود ہے.
بے حد شکریہ. تو ڈیف ٹاک لکھیے اور وہاں جا کر آپ اپنی رجسٹریشن کرائیے, اور وہ آن لائن سکھائیں گے سائن لینگویج کو, اور بہت فری بھی آپ لوگ سکھا رہے ہیں, اور کچھ شاید پیسے ویسے بھی اگر کچھ تھوڑے بہت کر رہے ہیں تو یہ مجھے نہیں معلوم. تو آج کی راؤنڈ ٹیبل کو سمیٹنے کا وقت ہوا. ہم اپنے سبھی مہمانوں کا شکریہ ادا کرتے ہیں ہمارے ساتھ, جیسا کہ ہم نے بتایا کہ آج ہم نے معاشرے کے ایسے لوگوں کی آواز آپ تک پہنچانے کی کوشش کی ہے جو اپنے ارد گرد کی دنیا کو نہ تو سن سکتے ہیں نہ بول سکتے ہیں, اور ان کے لیے کام کرنے کے لیے جو ہمارے پینل میں شامل تھے اسپیشل افراد کی بہبود سے متعلق وزیر اعلیٰ سندھ کے خصوصی معاون سید قاسم نوید قمر, فضائیہ میڈیکل کالج اسلام آباد کے ای این ٹی ڈپارٹمنٹ کی پروفیسر اور ہیڈ اینڈ نیک سرجن ڈاکٹر طلعت نجیب, کیپٹل ہاسپٹل اسلام آباد کے ای این ٹی سرجن ڈاکٹر جواد احمد, پی ایف ہاسپٹل اسلام آباد کے آڈیولوجسٹ عادل منیر, کراچی کے خصوصی بچوں کے تعلیم ادارے کے آڈیولوجسٹ ڈاکٹر سید اکرام, اور پی ایف ہاسپٹل اسلام آباد کی اسپیچ تھراپسٹ آمنہ سیف, اور ڈیف ٹاک میں سائن لینگویج کے ٹرینر اور مترجم میمونہ بشیر. ان سب کا شکریہ ادا کرتے ہوئے آج کے راؤنڈ ٹیبل سے بیٹھتے ہیں ہمارے پروڈیوسر تھے انجم حیرت گل. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
جمعے کے روز امریکی سینٹ میں اس بارے میں رائے شماری متوقع ہے کہ آیا صدر ڈونلڈ ٹرمپ کے مواخذے کے لیے گواہوں کو بلایا جائے یا نہیں. اگر اکثریت اس کے حق میں ہوئی تو آئندہ ہفتے صدر ٹرمپ مواخذے کے عمل کے دوران ہی اپنا اسٹیٹ آف دی یونین خطاب کر سکیں گے. اس سے پہلے دو امریکی صدور مواخذے کے خطرات کے باوجود امریکی کانگریس سے یہ خطاب کر چکے ہیں. ان میں ڈیموکریٹ بل کلنٹن اور ریپبلکن ریچرڈ نکسن شامل ہیں. وائس آف امریکہ کی نامنگار پیٹسی وڈاکسوارا نے اپنی رپورٹ میں بتایا ہے کہ ماضی میں دو صدور نے اپنے اس خطاب میں کیا کہا اور اب ٹرمپ ان سے کیا اخذ کریں گے. ان کی رپورٹ کی تفصیل.
The President of the United States.
ہو سکتا ہے صدر ٹرمپ تاریخ میں وہ تیسرے امریکی صدر ہوں جو ایسے وقت امریکی کانگریس سے اسٹیٹ آف دی یونین خطاب کریں جبکہ انہیں ان کے منصب سے ہٹائے جانے کا خطرہ منڈلا رہا ہے. اس سے پہلے 1999 میں بل کلنٹن ایسا کر چکے ہیں. امریکہ کے 42ویں صدر کے الفاظ تھے,
Let us lift our eyes as one nation and from the mountain top of this American century look ahead to the next one.
آئیے ہم اپنی نظریں ایک قوم کی حیثیت سے بلند کریں اور اس امریکی صدی کی چوٹی سے اگلی صدی کو دیکھیں اور خدا سے دعا کریں کہ وہ ہماری کوششوں اور ہمارے ملک پر کرم کرے. اور 1974 میں واٹر گیٹ اسکینڈل کے باعث جب ریچرڈ نکسن کو مواخذے کا سامنا تھا تو انہوں نے اپنی تقریر میں اپنے دفاع کی کوشش کی. امریکہ کے 37ویں صدر کے الفاظ تھے,
I believe the time has come to bring that investigation and the other investigations of this matter to an end. One year of Watergate.
میرا خیال ہے کہ اب وقت آ گیا ہے کہ اس معاملے کی اور دیگر چھان بین کو ختم کر دیا جائے. واٹر گیٹ کا ایک سال بہت ہے, جبکہ کلنٹن کا انداز مختلف تھا. اور وینڈربلٹ یونیورسٹی میں صدارتی تاریخ کے ماہر ٹامس شارٹس اس بارے میں کہتے ہیں,
It was a very optimistic, upbeat speech about how good conditions in the United States were, how powerful the American
economy was. ان کی تقریر میں امریکہ کی صورتحال کے بارے میں بے حد خوش امیدی اور جوش تھا کہ امریکی معیشت کتنی مضبوط تھی, کتنے بہت سے لوگوں کو ملازمتیں ملیں, اور یہ کہ اقتصادی بحالی مکمل ہوئی. مگر انہوں نے مواخذے کے معاملے کو یکسر نظر انداز کیا. 5 فروری کا یہ خطاب نومبر کے انتخابات سے پہلے ٹرمپ کے لیے خاص طور پر اہمیت رکھتا ہے. ہینس وان سپاکوسکی ہیریٹیج فاؤنڈیشن میں سینئر لیگل فیلو ہیں. وہ کہتے ہیں,
The economy is roaring along. Unemployment has been extremely low. In fact, the unemployment rate for
معیشت بھرپور انداز میں رواں ہے. بے روزگاری کی شرح انتہائی کم ہے. حقیقت یہ ہے کہ افریقی امریکیوں اور ہسپانوی باشندوں میں بے روزگاری کی شرح ریکارڈ حد تک کم ہو گئی ہے. یہ وہ کامیابیاں ہیں جن کا ذکر میرے خیال میں صدر کرنا چاہیں گے, بھلے کانگریس میں مواخذے سمیت اور کچھ بھی چل رہا ہو. کلنٹن مواخذے سے محفوظ رہے جبکہ نکسن نے اس سے پہلے ہی استعفیٰ دے دیا تھا. تجزیہ کاروں کو ٹرمپ سے ملے جلے رویے کی توقع ہے. وینڈربلٹ یونیورسٹی کے ٹامس شارٹس ٹرمپ کے بارے میں کہتے ہیں,
He will probably extol
the achievements of his administration, particularly on the economy, but he will also probably mention impeachment and probably...
وہ غالباً اپنی انتظامیہ کی کامیابیوں کی تعریفوں کے پل باندھیں گے, خاص طور پر معیشت کے بارے میں, مگر غالباً وہ مواخذے کا ذکر کریں گے اور ان کی پالیسیوں کے بارے میں ڈیموکریٹس پر شدید تنقید بھی کریں گے. اگر ان کے جلسوں کو دیکھا جائے تو ان کے مواخذے کی کاروائی میں کچھ بھی ہو, ٹرمپ ان میں جوش پیدا کرتے رہیں گے.
This November we are going to win back the House, we are going to hold the Senate, and we are going to keep the White House.
اس سال نومبر میں ہم ایوان نمائندگان واپس جیتیں گے, ہم سینٹ میں اکثریت برقرار رکھیں گے اور وائٹ ہاؤس ہمارا رہے گا. یہ تھے صدر ڈونلڈ ٹرمپ. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
اب ہم شامل کریں گے آپ کی کالز اس پروگرام میں. ہماری فون لائنز کھلی ہیں, ڈائل کیجئے ہمارا فری نمبر 0800-777-789. یہ نمبر صرف آپ کی لینڈ لائن سے مفت ہے, موبائل فون سے نہیں. تو پھر کال کیجئے اور بن جائیے ہمارے اس پروگرام کا حصہ.